यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व सम्पन्न। सरकारद्वारा संघ प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा विकास निर्माणका योजना सञ्चालन गर्न सहलगानी सम्बन्धी कार्यविधि स्वीकृत। शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट करिब 18 अर्ब रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। स्थानीय तहमा 396 वटा आधारभूत अस्पताल निर्माणका लागि झण्डै 58 अर्ब रूपियाँ बराबरको निर्माण कार्य अगाडि बढ़ाउन स्वास्थ्य मन्त्रालयलाई सहमति प्रदान। काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या 1 लाख नाग्यो र कोरोना भाइरस विरूद्ध तयार पारिएको खोपको अन्तिम परीक्षण सफल भएको औषधि उत्पादक कम्पनी फाइजर र मोडर्नाको दावीसँगै खोप वितरणबारे विश्वभर बहस शुरू। समाचार अब विस्तारमा। उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहान यस वर्षको छठ पर्व सम्पन्न गरिएको छ। उदाउँदो सूर्यलाई अर्घ दिनुअघि हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएकाहरू रातभर जागराम बसेर आज बिहान छठ पर्व सम्पन्न गरेका हुन्। मध्य तथा पूर्वी तराईमा विशेष गरी मनाइने छठ पर्व पछिल्लो समय देशभर मनाउन थालिएको छ। यस वर्ष कोरोना संक्रमणका कारण छठ पर्व स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै मनाइएको छ। सरकारले संघ प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा विकास निर्माणका योजना सञ्चालन गर्न सहलगानी सम्बन्धी कार्यविधि 2077 स्वीकृत गरेको छ। मन्त्री परिषदको कार्तिक 27 गते तथा मंगिर 3 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले कार्यविधिले विकास निर्माणका आयोजनालाई संघ प्रदेश र स्थानीय तहको सहलगानीमा अगाडि बढ़ाउन बाटो खोलेको जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित 15 करोड़ अमेरिकी डलर अर्थात करिब 18 अर्ब रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी मन्त्री परिषदको बैठकले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि 2077 स्वीकृत गरेको छ। कार्यविधिले कोरोना प्रभावित व्यवसायलाई उच्च प्रभावित त्यसै गरी मध्यम प्रभावित र निम्न प्रभावित गरी 3 समूहमा विभाजन गरी सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो। बैठकले नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन र व्यवस्थापन सर्वेक्षण प्रतिवेदन 2077 स्वीकृत गरेको छ। सिराहाको गोलबजार नगरपालिकालाई सिटी हल निर्माणका लागि लीजमा जग्गा उपलब्ध गराउने, सरकारी जग्गा दर्ता तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 संशोधन गर्ने, त्यसै गरी सुर्खेत विमानस्थल र विराटनगर विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिने निर्णय पनि मन्त्री परिषदको बैठकले गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो। बैठकले लीलादेवी गर्तौलालाई नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी नेपाल कानून आयोगको सचिव पदमा पदस्थापन गर्ने, डाक्टर लोकनाथ पौडेल र नारायण प्रसाद शर्मालाई नेपाल कृषि सेवा लाइफ स्टक पोल्ट्री एण्ड डेयरी डेभलपमेन्ट समूहको राजपत्रांकित प्रथम श्रेणीमा बढ़ुवा गर्ने निर्णय पनि गरेको छ। बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा काठमाडौँ महानगरपालिका वड़ा नम्बर 31 निवासी उद्धव प्रसाद तिमिल सेनालाई नियुक्त पनि गरेको छ। नेपाली कांग्रेसले पार्टीको आगामी 14 महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मंगिर मशान्तभित्र केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई निर्देशन दिएको छ। कांग्रेसको गत कार्तिक 28 गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिहरूलाई मंगिर 2 गते निर्देशन दिइएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमणबाट हिजो देशभर थप 5,364 जना निको भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 1,91,002 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको दर 88% रहेको छ। त्यसै गरी हिजो थप 1,945 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हिजो 10,340 वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिँदा 1,205 जना पुरूष र 740 जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हिजो काठमाडौँ उपत्यकामा मात्रै 623 जना पुरूष र 484 जना महिला गरी जम्मा 1,107 जना संक्रमित थपिएका छन्। यो सँगै काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या 1,872 पुगेको मन्त्रालयले जानकारी दिएको छ। त्यसै गरी हिजो कोरोना संक्रमणका कारण देशका विभिन्न भागमा गरी 22 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 1,298 पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सरकारले स्थानीय तहमा 396 आधारभूत अस्पताल निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय गरेको छ। अर्थ मन्त्रालयले 57,97,11,90,000 रूपियाँ बराबरको निर्माण कार्य अघि बढ़ाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर डंगालले 5, 10 र 15 शैयाका आधारभूत अस्पताल 2 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढ़ाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय भएको जानकारी दिनुभयो। अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि 6,12,26,00,000 रूपियाँ स्थानीय तहमा पठाइसकेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। औषधि व्यवस्था विभागले विभिन्न 6 कम्पनीका सेनिटाइजरमा प्रतिबन्ध लगाएको जनाएको छ। तोकिएको मापदण्ड विपरीत विषाक्त रसायन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिनुभयो। सीता हर्बल सुनसरी, त्यसै गरी मकालु जड़ीबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर, ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका सेनिटाइजरहरूमा मेथानोल भेटिएपछि बिक्रीमा प्रतिबन्ध लगाइएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो। जुम्लाका विभिन्न 7 स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोविड अस्पतालमा चिकित्सकको अभाव भएको उनीहरूले उल्लेख गरेका छन्। संघीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोविड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेट व्यवस्थापनसहित निर्देशन दिइसकेको भए पनि स्थानीय तहले पदपूर्ति गर्न नसकिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद धितालले जानकारी दिनुभयो। पोखरा महानगरपालिकाको कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा 1 साताका लागि स्थगन गरेको छ। महानगरपालिकाले एक सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा मंगिर 12 गतेसम्मका लागि स्थगन गरिएको जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले हिजो काठमाण्डुमा युनान सांग्रीला सांस्कृतिक आदान प्रदान तथा तस्वीर प्रदर्शनीको शुभारम्भ गर्नुभयो। त्यस क्रममा अध्यक्ष तिमिल सिन्हाले नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताउनुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोरोना महामारीका कारण नेपाल भ्रमण वर्ष सन् 2020 स्थगन गर्नु परे पनि अवस्था सहज हुनासाथ नेपालमा चिनिया पर्यटकको आगमन बढ़ने आशा व्यक्त गर्नुभयो। शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले धोबी खोला करिडोरमा रहेका खाल्डाकुल्डी तत्काल पूर्ण काठमाण्डु उपत्यका विकास प्राधिकरणलाई हिजो निर्देशन दिनुभएको छ। धोबी खोला करिडोरको स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले बाटोमा रहेका खाल्डाकुल्डी पूर्ण र प्रभावकारी रूपमा फुटपाथको व्यवस्थापन गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमुवाङले सरकारले सबै नेपालीको घरमा बिजुली बत्ती पुर्याउने लक्ष्यका साथ काम गरिरहेको हिजो 5 थरको मिक्लाजुङ गाउँपालिकामा आयोजित कार्यक्रममा बताउनु भएको छ। अब के अन्तर्राष्ट्रिय प्रसंग। कोरोना भाइरस विरूद्ध औषधि उत्पादक कम्पनी फाइजर र मोडर्नाले तयार पारेको खोपको अन्तिम परीक्षण सफल भएको दावी गरेका छन्। फाइजरले आफ्नो खोप 95% र मोडर्नाले आफ्नो खोप 94% प्रभावकारी रहेको दावी गर्दै आएको छ। खोपको परीक्षण सफल भएको समाचारपछि विश्वभर खोपको वितरणलाई लिएर खुशीको लहर छाएको देखिएको छ। विश्वका विभिन्न देशमा दोस्रो र तेस्रो लहरको कोरोना संक्रमण फैलिरहेका बेला यो पछिल्लो समाचारले केही राहत दिएको पाइएको छ। विश्वभर खोप कसरी पुर्याउने भन्नेमा भने अझै दुविधा कायम रहेको देखिन्छ। अमेरिकामा कोरोना संक्रमितको संख्यामा दैनिक रूपमा अत्यधिक वृद्धि भइरहेको छ। केही दिन यता अमेरिकामा दैनिक करिब 2,00,000को हाराहारीमा संक्रमितहरू थपिरहेका छन्। गत 24 घण्टामा 1,93,997 जना संक्रमित थपिएको अमेरिकामा हिजोको संख्या 1,92,240 रहेको थियो। संक्रमणको संख्याका आधारमा विश्वमै दोस्रो स्थानमा रहेको भारतमा भने संक्रमण दर क्रमशः घट्दै गएको देखिएको छ। भारतमा पछिल्लो 24 घण्टामा 46,288 जना संक्रमित थपिएको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। उता युरोपमा भने पछिल्लो समय संक्रमण तीव्र रूपले फैलिरहेको छ। युरोपेली मुलुक मध्ये गत 24 घण्टामा सबैभन्दा बढ़ी इटलीमा 36,173 जना संक्रमित थपिएका छन्। विश्वभर हालसम्म 5,78,85,000 भन्दा बढ़ी संक्रमित भएकोमा निको हुनेको संख्या 4,83,000 भन्दा बढ़ी रहेको छ। कोरोना संक्रमणका कारण हालसम्म विश्वभर 13,76,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। यसैबीच विश्वभर वायुसेवा कम्पनीहरूले संचालनमा कोविड 19ले पुर्याएको आर्थिक संकटका बीच एयर फ्रान्स र केएलएम जस्ता विमान सेवाले कोविड भ्याक्सिनको वितरणमा वातानुकूलित विमान मार्फत विश्वभर खोप वितरणको गृह कार्य अगाडि बढ़ाएको जानकारी दिएका छन्। अमेरिकाको पछिल्लो राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भनेर परिणाम स्वीकार गर्न अस्वीकार गर्दै आउनुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीको उजुरीपछि जर्जिया राज्यमा भएको पुनः मतगणनामा विपक्षी डेमोक्रेटिक उम्मेद्वार जो वाइडेन नै विजयी हुनुभएको छ। यसअघि नै निर्वाचन जित्न आवश्यक 270 इलेक्ट्रोल मत ल्याइसक्नुभएका वाइडेनले जर्जियाको पुनः मतगणनामा पनि ट्रम्प भन्दा 12,000 भन्दा बढ़ी मत प्राप्त गर्नुभएको घोषणा गरिएको छ। वाइडेनले राष्ट्रपति ट्रम्पले मतपरिणामको विषयमा गैर जिम्मेवार अभिव्यक्ति दिइरहनु भएको पछिल्लो प्रतिक्रिया व्यक्त गर्नुभएको छ। अफ्रिकी मुलुक इथियोपियामा राष्ट्रिय सेना र उत्तरी टिग्रे क्षेत्रमा रहेका पृथकतावादी बीच विगत 2 सातादेखि जारी भीषण युद्धका कारण समस्या उत्पन्न भएको छ। अब मौसम, आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर 1 गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा हल्का वर्षा हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:30 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। यस प्रसारणका प्रमुख समाचार अन्त्यमा पुनः एकपटक। उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व सम्पन्न। सरकारद्वारा संघ प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा विकास निर्माणका योजना सञ्चालन गर्न सहलगानी सम्बन्धी कार्यविधि स्वीकृत। शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट करिब 18 अर्ब रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। स्थानीय तहमा 396 आधारभूत अस्पताल निर्माणका लागि झण्डै 58 अर्ब रूपियाँ बराबरको निर्माण कार्य अगाडि बढ़ाउन स्वास्थ्य मन्त्रालयलाई सहमति प्रदान। काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या 1,00,000 नाग्यो र कोरोना भाइरस विरूद्ध तयार पारिएको खोपको अन्तिम परीक्षण सफल भएको औषधि उत्पादक कम्पनी फाइजर र मोडर्नाको दावीसँगै खोप वितरणबारे विश्वभर बहस शुरू। बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।